नमस्कार, मानवाधिकार शिक्षा रेडियो कार्यक्रमबाट म अर्जु विष्ट सल्यानी। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक गण्डकी प्रदेश कार्यालयले तयार पारेको यो कार्यक्रम रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जबाट हरेक मंगलबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म र रेडियोका आसोती 102.6 मेगाहर्जबाट मंगलबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म प्रसारण हुन्छ। तपाईँ www.insec.org.np र www.inseconline.org लगन गरी चाहेको बेला सुन्न सक्नुहुन्छ।
कोही भन्छन् हावाबाट सर्छ, कोही भन्छन् सर्दै सर्दैन, कोही भन्छन् सधैँ मास्क लाउनु पर्छ, कोही भन्छन् कहिले लाउनु पर्दैन। झन् बुझ्यो झन् कठिन, बुझ्यो बुझ्न कठिन।
यस्ता अप्रमाणित सन्देश र गलत सूचनाको प्रवाहले साँच्चै नै कठिन बनाएको छ दाजी। यसले त भाइरस संक्रमणको जोखिम झन् बढाउँछ।
त्यही त, अब कोही यो भाइरस भन्ने चिज के पनि होइन भन्दै सुझाव लत्याउने, कोही खतरनाक हो है भन्दै जनतालाई अत्याउने, कसका कुरा पत्याउने।
विश्व स्वास्थ्य संगठन, युनिसेफ, सरकारी निकाय, भरपर्दा स्वास्थ्य कर्मी अनि आधिकारिक स्रोतको सूचना र जानकारीलाई मात्र विश्वास गर्नुपर्छ।
COVID-19 को महामारी बीचमा गलत सूचनाको महामारीबाट आफू र आफ्ना परिवारलाई सुरक्षित राखौं। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक।
आधारभूत तहका मानिसको अधिकारको ग्यारेन्टी नहुन्जेलसम्म सामाजिक न्याय कायम हुँदैन भन्ने कुरामा इन्सेक विश्वस्त रहेको छ। मानवाधिकार शिक्षा कार्यक्रम मार्फत हामी सरकारले गरेका असल कार्यको प्रचार प्रसार गर्छौं। सो सम्बन्धमा जनतालाई जागरूक बनाउने प्रयास गर्छौं भने अत्यावश्यक र सुधार गर्नुपर्ने कामको खबरदारी गर्नेछौं। हामी स्थानीय तथा प्रदेश सरकारसँग मानवाधिकारका विविध सवालमा हातेमालो पनि गर्नेछौं। आजको कार्यक्रममा हामीले विश्वभरि फैलिँदै गइरहेको नयाँ भेरिएन्ट सहितको दोस्रो लहरको COVID-19 महामारीको संक्रमण नेपालमा समेत बढ्दै गइरहेको सन्दर्भमा सोको रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारको योजनाका बारेमा तयार पारेका छौं। विश्वमा महामारीको रूपमा रहेको COVID-19 हाल आम जनमानसमा पारेको असर र यसको रोकथामका लागि राज्यले चालेका कदमहरूको बारेमा सरकारवालाहरूसँग प्रत्यक्ष रूपमा छलफलमा जुट्नेछौं। गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयको तथ्याङ्क अनुसार 2078 वैशाख 12 गण्डकी प्रदेशमा COVID-19 कुल 17,737 संक्रमित भएका छन्। कुल संक्रमित मध्ये 16,646 निको भएका छन् भने 211 मृत्यु भएको छ। हाल प्रदेशमा 880 सक्रिय संक्रमित रहेका छन्। पछिल्लो 24 घण्टाको तथ्याङ्क अनुसार सबैभन्दा धेरै कास्की जिल्लामा 64 संक्रमित थपिएका छन्। नेपालको संविधान 2072 मौलिक हक अन्तर्गत धारा 35 स्वास्थ्य सम्बन्धी हक उल्लेख गरिएको छ। यसमा एक, प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भनी उल्लेख गरिएको छ। दुई, प्रत्येक नागरिकलाई आफ्नो स्वास्थ्य उपचारको सम्बन्धमा जानकारी पाउने हक हुनेछ। तीन, प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुनेछ। चार, प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुनेछ भनी उल्लेख गरिएको छ। यो महामारीबाट आफू पनि बच्नु र अरूलाई पनि बचाउनु हामी सबै नागरिकको कर्तव्य समेत रहेको छ। यसैले मौलिक हक अन्तर्गत धारा 48 नागरिकका कर्तव्य भनी उल्लेख समेत गरिएको छ, जसमा प्रत्येक नागरिकका कर्तव्य यस्ता रहेका छन्। क, राष्ट्रप्रति निष्ठावान हुँदै नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्नु। ख, संविधान र कानुनको पालना गर्नु। ग, राज्यले चाहेको बखत अनिवार्य सेवा गर्नु। घ, सामाजिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्नु समेत भनी उल्लेख गरिएको छ। त्यसैले हामी सबैको समन्वय र सहकार्यबाट COVID-19 जस्तो महामारी रोगको सामना गरौँ। सबैले आफ्नो ठाउँबाट सचेत र सतर्कता अपनाऊ। अन्य जो कोहीलाई पनि समस्या परेको छ भने सहयोग समेत गरौँ भन्ने अनुरोध समेत गर्दछौँ। साथै नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरी सुरक्षित आफू पनि रहौँ, अरूलाई पनि सचेत गराउँ। आज कार्यक्रममा हामी COVID-19 सम्बन्धी गण्डकी प्रदेश सरकारले अवलम्बन गरेको नीति तथा कार्यक्रमको बारेमा गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक तथा कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका संयोजक डाक्टर विनोद बिन्दु शर्मासँग गरिएको कुराकानी।
परीक्षणका विषयवस्तुहरू, प्रचार प्रसारका विषयवस्तुहरू, हाम्रो हस्पिटलको व्यवस्थापनका विषयवस्तुहरूलाई हामीले चाहिँ परिपक्व बनाउँदै लगेको छौँ।
सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख डाक्टर रामबहादुर केसीसँग मन्त्रालयद्वारा कोरोना नियन्त्रणका लागि गरिएका प्रयासहरूको बारेमा कुराकानी, कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमसँग कास्की जिल्लामा COVID-19 यसले पारेको असर र नियन्त्रणका लागि सरकारले चालेका कदमहरूको बारेमा कुराकानी र कोरोना भाइरस सम्बन्धी स्वास्थ्य कार्यालय बागलुङका फोकल पर्सन देवप्रसाद घिमिरेसँगको कुराकानी र इन्सेकका कास्की जिल्ला प्रतिनिधि सुसन घिमिरेसँग COVID-19 असर र राज्यले गरेका कामहरूको बारेमा गरिएको कुराकानी प्रस्तुत गर्नेछौ। अब यहाँनिर मानवाधिकार समाचार। इन्सेकले सन् 2021 पहिलो 3 महिनामा 1,381 पीडित भएको प्रतिवेदन सार्वजनिक गरेको छ। इन्सेकले वैशाख 8 गते जारी गरेको प्रतिवेदनमा यो अवधिमा सबैभन्दा बढी महिला अधिकार उल्लङ्घनका घटनाबाट 706 पीडित भएका उल्लेख गरिएको छ। यो अवधिमा राज्य पक्षबाट 16 महिला सहित 223 र अन्य पक्षबाट 1,081 महिला सहित 1,158 पीडित भएका प्रतिवेदनमा जनाइएको छ। मानवाधिकार स्थिति सूचक नाम दिइएको प्रतिवेदन मार्फत सार्वजनिक गरिएको तथ्याङ्कमा गण्डकी प्रदेशमा 87 महिला अधिकार उल्लङ्घनका घटनाबाट पीडित भएको उल्लेख छ। तनहुँको भीमा नगरपालिका 8 निवासी 42 चिरञ्जीवी खनाललाई सोही वडाका वडाध्यक्ष 61 बुद्धिमान श्रेष्ठले दुर्व्यवहार गरेको पीडितले आरोप लगाउनु भएको छ। पीडितलाई आरोपितले 2078 वैशाख 9 गते वडा कार्यालय नजिकै नवदुर्गा टोलमा दुर्व्यवहार गर्दै कुटपिट समेत गरेको पीडितले वडाध्यक्षमाथि आरोप लगाउनु भएको हो। हकवालाको सिफारिस लिन वडा अध्यक्ष भएको ठाउँमा जाँदा वडा अध्यक्ष श्रेष्ठले अन्य कुरा निकालेर सिफारिसमा हस्ताक्षर गर्न नमानेको र आफैले न्यु खोजेर हातपात र दुर्व्यवहार गरेको पीडितले बताउनुभयो। पीडितले आरोपित विरुद्ध भीमा नगरपालिकाको कार्यालयमा घटनाका दोषीलाई कारवाही गर्न माग गर्दै वैशाख 9 गते उजुरी दिनुभयो। सो उजुरी उप कुरा गर्दै भीमा नगरपालिकाका मेयर मेघबहादुर थापाले घटनाको छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याइने जानकारी दिनुभएको छ।
रोक्नुहोस् रोक्नुहोस्, 1, 2, 3, 4, 5, 6, 7 चारजनाको सिटमा 7 त्यसमाथि वृद्ध र केटाकेटी पनि। आफ्नो चिन्ता नभए पनि कम्तीमा उहाँहरूको त स्वास्थ्यको ख्याल राख्नुहोस्।
के गर्ने सर, चाडबाडको बेला छ।
चाडबाड भनेर कोरोना भाइरसले त छुट दिँदैन होला त।
त्यो त हो, सरी सर।
बिरामी, बालबालिका तथा ज्येष्ठ नागरिकलाई सार्वजनिक यातायात र भिडभाडबाट टाढै राखौ। चाडपर्व मनाउँदा सबैको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिऊ।
स्वस्थ जीवन र सुरक्षित समाज नै सबभन्दा ठुलो पर्व हो। अनौपचारिक क्षेत्र सेवा केन्द्र इनसे।
अब प्रस्तुत छ COVID-19 गण्डकी प्रदेशमा पारेको असर र राज्यको नीति तथा कार्यक्रमका बारेमा स्वास्थ्य निर्देशनालयका निर्देशक कोविड नियन्त्रण तथा रोकथाम कार्यक्रमका संयोजक डाक्टर विनोद बिन्दु शर्मासँगको कुराकानी, सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख डाक्टर रामबहादुर केसीसँग मन्त्रालयद्वारा कोरोना नियन्त्रणका लागि गरिएका प्रयासहरूको बारेमा कुराकानी, कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमसँग कास्की जिल्लाको स्वास्थ्य अवस्थाको बारेमा गरिएको कुराकानी, यसै गरी कोरोना भाइरस सम्बन्धी स्वास्थ्य कार्यालय बागलुङका फोकल पर्सन देवप्रसाद घिमिरेसँग र इन्सेकका कास्की जिल्ला प्रतिनिधि सुसन घिमिरेसँग COVID-19 असर र राज्यले गरेका कामहरूको बारेमा गरिएको कुराकानी प्रस्तुत गर्दैछौ। डाक्टर साहब नमस्ते।
नमस्ते,
यहाँलाई कार्यक्रममा स्वागत छ।
धन्यवाद।
दोस्रो चरणको संक्रमण सुरु भयो, यो भेरिएन्ट होइन। अब अघिल्लो कार्यकालमा पहिलो चरणमा जुन कार्यकुशलता यहाँहरूले प्रदर्शन गर्नुभयो, यहाँको टिमले गर्यो, प्रदेश सरकारले गर्यो, अब यस चरणमा तपाईँहरू कस्तो रणनीतिका साथ अगाडि बढ्दै हुनुहुन्छ?
हजुर, अब यहाँले भन्नुभयो जस्तै अहिले कोरोनाको संक्रमणको जोखिम एकदमै बढेर गएको छ र हामीले धेरै कुराहरू सिकेको छौँ। कोरोनाको रोकथामको लागि चाहिँ आवश्यक पर्ने यो परीक्षणका विषयवस्तुहरू, प्रचार प्रसारका विषयवस्तुहरू, हाम्रो हस्पिटलको व्यवस्थापनका विषयवस्तुहरूलाई हामीले चाहिँ परिपक्व बनाउँदै लगेको छौँ र चाहिँ सम्भवतः यो एकदमै महत्त्वपूर्ण कुरा हो जुन हामीले संक्रमण भएको व्यक्तिहरूलाई होम आइसोलेसनमा राख्ने जुन प्र्याक्टिस गऱ्यौँ, अहिले सबै व्यक्तिहरूले यसलाई चाहिँ राम्रोसँग अवलम्बन गर्नुभएको छ र उहाँहरूले घरमा चाहिँ आइसोलेसनको इन्भाइरोमेन्टमा बसेर यो प्रभावकारी हुन्छ भन्ने कुरो राम्रोसँग बुझ्नुभएको छ। यस अर्थमा हाम्रा गण्डकी प्रदेशका प्रत्येक घरहरू हाम्रा सुरक्षित आइसोलेसन सेन्टरहरू छन्। अब हाम्रो व्यवस्थापनको महत्त्वपूर्ण पक्ष भनेको चाहिँ जो संक्रमित हुनुहुन्छ र घरमा बस्नु भएको छ उहाँसँग सम्पर्क कसरी व्यवस्थित गर्ने, नियमित गर्ने र उहाँको चाहिँ समस्या आउँदा साथ उहाँहरूलाई कसरी हाम्रा चाहिँ हस्पिटलहरूमा चाहिँ यो क्रिटिकल केयर दिने क्रममा चाहिँ हाम्रा हस्पिटललाई तयार राख्ने भन्ने महत्त्वपूर्ण पक्ष छ। र प्रत्येक हस्पिटलमा टिम बनाएको छौँ, प्रत्येक जिल्ला स्थित हस्पिटलहरूमा टिम बनाएको छौँ। गण्डकी प्रदेशको मुख्यालयमा रहेका हस्पिटलहरू, उदाहरणको लागि गण्डकी हस्पिटल, हाम्रो संक्रामक तथा सरुवा रोग हस्पिटलमा क्षमता बढाएको छौँ र लगभग 8-9 महिना अगाडि जब हामीले चाहिँ कोरोना एक्सपिरियन्स गरेको थियौँ अथवा आइसियु र भेन्टिलेटरको पछाडि धेरै दौड्यौँ, त्यो पनि एकदमै इम्पोर्टेन्ट कुरा थियो। तर हाम्रो सिकाइ के भयो भनेदेखि अहिले आइसियु भेन्टिलेटरमा पुर्याएको मान्छेलाई फर्काउन धेरै मेहनत गर्नुपर्छ, तर त्योभन्दा अगाडि आइसियुमा जानै नदिनको लागि चाहिँ हामीले हाई फ्लो सहितको अक्सिजनको प्रावधान व्यवस्था गर्न सक्यौँ भनेदेखि हामीले धेरै मान्छेलाई चाहिँ भेन्टिलेटर र आइसियुमा पुग्नै नपर्ने गरी चाहिँ सुरक्षित बनाउन सक्छौँ। त्यसको तयारीको लागि गण्डकी प्रदेश सरकारले प्रत्येक हस्पिटलहरूमा मनाङ र मुस्ताङमा समेत यो हाम्रो हाई फ्लोको अक्सिजन वायरिङ हामीले सिकाइसकेको छौँ। कतिपय जिल्लाहरूमा वायरिङ र आइसियु समेत चाहिँ सञ्चालनमा आइसकेको छ। बागलुङको हस्पिटलमा हामीले यो हाई फ्लोको अक्सिजन पाइपलाइनहरू वायरिङ गरिसक्यौँ र त्यहाँ आइसियु इस्टाब्लिस भइसकेको छ। त्यहाँ आइसियुमा बस्ने बिरामीको सङ्ख्या पनि हामीले चाहिँ एक्सपिरियन्स गरिसकेको छौँ। र त्यस्तै अहिलेको छटारो भनेको हामीलाई हाम्रा हस्पिटलहरूलाई तयार राख्ने, हाम्रो घरमा बसेको चाहिँ होम आइसोलेसनमा बसेको व्यक्तिहरूलाई कसरी सम्पर्क गर्ने र हस्पिटलमा क्रिटिकल केयर कसरी दिने भनेर चाहिँ हामी लागिराखेको छौँ। एकदमै विषम अवस्था छ। यसमा चाहिँ कसैले पनि इन्डियामा 3,49,000 मान्छेहरू 24 घन्टामा चाहिँ संक्रमित भएको छन् र 2,600 जनाले 24 घन्टामा चाहिँ ज्यान गुमाएको छन्। यो अवस्था भनेको चाहिँ इन्डिया र नेपालले ओपन बोर्डर चाहिँ हामीले सेयर गरिराखेको छौँ। यो अवस्थामा हामीले भारत र नेपालको हिसाबले मात्र लिनुहुन्न, यो संक्रमण कहीँ पनि कुनै पनि बेला कहीँ पनि जान सक्छ। त्यो हिसाबले हामी अत्यन्तै चनाखो हुनुपर्छ र हाम्रा व्यवहारहरू खास गरी इन्डियाबाट आउने हाम्रा दाजुभाइ दिदीबहिनीहरू र आफन्तहरूलाई आउनुभयो भने पनि एकदमै सुरक्षित कम्तीमा 10 दिन चाहिँ सुरक्षित घरमा क्वारेन्टाइनमा राखौँ, नभएदेखि हाम्रो परिवार तबाह हुन सक्छ, परिवार छिन्नभिन्न हुन सक्छ। यो अवस्थामा चाहिँ प्रत्येक व्यक्ति चाहिँ हेल्थ एजुकेटरको रूपमा, यो स्वास्थ्य शिक्षाको शिक्षकको रूपमा त्यहाँ आउनुपर्छ र उहाँहरूले व्यवहार सिकाउनुपर्छ। बाहिरबाट आउने मान्छेहरूलाई सुरक्षित राखौँ र त्यहाँ हाम्रो घर सुरक्षित बनाऊ। यो गर्न सकिएन भनेदेखि हामी संक्रमणको जोखिममा फस्छौँ र हामी छिन्नभिन्न हुन सक्छौँ।
यो पटक पटक नै दोहोऱ्याइरहनु पर्ने भयो, अझै पनि स्वास्थ्य सुरक्षाका मापदण्डका कुराहरूलाई पूर्ण रूपमा लागू नगरे जस्तो वा व्यवस्था गरे जस्तो मलाई त केही भएको छैन, किन लाउनु पर्यो भने जस्तो पनि कता कता देखिन्छ। उसो भए यो आचरण बानी बिहोरामा आफैले आफैलाई नियन्त्रण गर्न एकदमै जरुरी छ होइन डाक्टर साहब?
मैले यहाँको पपुलर मिडिया मार्फत चाहिँ एउटा फ्याक्टर भनेको चाहिँ अहिले हामी धेरै महिनादेखि लकडाउनको अवस्था खुलेर अहिले गुम्सिएको अवस्थाबाट बाहिर आएको छौँ, त्यसबाट यो अब संक्रमण छैन भन्ने जस्तो चाहिँ भान परेको हुनसक्छ, जुन गलत हो। अर्को हामीले खोप लगाएको छौँ, खोप लगाएको कारणले चाहिँ कोरोना केही पनि रहन्छ भन्ने हुनसक्छ, त्यो गलत हो। यी यस्ता भाव र व्यवहारको कारणले अवस्था चाहिँ जोखिममा छ। मैले विशेष रूपमा भन्नुपर्ने कुरा के भनेदेखि अहिलेको संक्रमणको प्रकृति हेर्ने हो भनेदेखि अहिले युके भेरिएन्टको रूपमा चाहिँ एउटा फरक प्रकृतिको चाहिँ संक्रमण देखिएको छ। प्लस अहिले इन्डियामा हेर्नुभयो भनेदेखि महाराष्ट्रमा प्रत्येक 2 मिनटमा 1 जना मान्छे मरिरहेका छ। त्यो मर्ने कारण भनेको चाहिँ एउटा डबल म्युटेन्ट भन्ने अर्को प्रकृतिको चाहिँ, जुन एउटै भाइरसमा 2 किसिमको चाहिँ भाइरसको प्रकृति देखिएर शरीरको प्रतिरोधात्मक क्षमतालाई झुक्च्याउने किसिमको चाहिँ डबल म्युटेन्ट किसिमको चाहिँ जुन प्रकृतिको भाइरस देखिएको छ, त्यस्तै अझ झुक्क्याएको छ र त्यसको कारणले पनि त्यहाँ मृत्युदर एकदमै बढेको छ। केही हप्ता अगाडि, केही दिन अगाडि हामीले नेपालको ललितपुरमा 1 व्यक्तिमा त्यो देखेको छौँ र सम्भवतः अरू ठाउँमा पनि जाने सम्भावना हुनसक्छ। त्यो अत्यन्तै छिटो सर्छ, अत्यन्तै घातक छ। महत्त्वपूर्ण कुरो भनेको चाहिँ बच्चा बच्चीहरूमा चाहिँ कुल जाने उमेरका उमेर समूहका बच्चा बच्चीहरूलाई चाहिँ यसले प्रभाव पार्छ। र त्यसको अर्को प्रभाव के हो भनेदेखि आजदेखि 10, 11, 12 वर्षसम्मको बच्चाहरूलाई त्यो लाग्ने बढी देखिएको हुनाले त्यो समूहले यो बच्चाको समूह आफ्नो आमा बुवा भन्दा पनि हजुरबुवा हजुरआमासँग चाहिँ बढी झ्याम्मिने, आमा बुवा अफिसमा काममा गएको बेलामा चाहिँ घरमा हजुरबुवा हजुरआमासँग चाहिँ बढी चाहिँ काखमा जाने सम्पर्कमा आउने भएको हुनाले चाहिँ यो बच्चा यो उमेर समूहको व्यक्तिले चाहिँ हाम्रा सिनियर आमा बुवा हरूलाई अङ्कलहरूलाई जसले हामीलाई आशीर्वाद दिनुहुन्छ उहाँहरूलाई संक्रमित बनाउने र उहाँको चाहिँ उहाँलाई ज्यानकै जोखिममा राख्ने चाहिँ सम्भावना छ। त्यही भएर अहिले स्कुलहरू बन्द भएको अवस्थामा स्कुल बन्द हुँदासाथ संक्रमण बन्द भयो भन्ने होइन, संक्रमण हाम्रो घर घरमा आउन सक्छ, जोखिम एकदमै बढेको छ। त्यही भएर चाहिँ हरेक व्यक्तिलाई चाहिँ अहिले माया ममता आफ्नो नाताको हिसाबले माया गर्ने भन्दा पनि कोरोना कसैसँग पनि हुन सक्छ भन्ने हिसाबले चाहिँ सचेत रहन हुन म हार्दिक अपिल गर्छु।
घरमा पनि अब बाहिरबाट आउने जानेहरू पनि भइरहने भएको हुनाले घरैमा अलिकति दूरीलाई चाहिँ मेन्टेन गर्न सकिने अवस्था पनि हुने रहेछ, त्यसले पनि जोगाउँछ होइन डाक्टर साहब?
एकदमै महत्त्वपूर्ण कुराकानी गर्नुभयो। घरमा हामीले दूरी मेन्टेन गर्न सक्यौँ भनेदेखि घरमै पनि जसलाई अलिअलि संक्रमण देखिएको छ अथवा लक्षणहरू देखिएको छ भने उहाँले स्वास्थ्य जाँच गराउनु पर्छ। उहाँलाई केही समस्या छ भनेदेखि हाम्रो स्वास्थ्य निर्देशनालयमा 1-0924 नम्बरको पैसा नलाग्ने टेलिफोन नम्बर छ, हेलो डक्टर भनेर चाहिँ हामीले राखेको छौँ। त्यहाँ सम्पर्क गर्नुहोस्, तपाईँहरूको अवस्था के छ त्यो जानकारी गराउनुहोस्, अथवा कुनै समस्या भयो हस्पिटल जान पर्यो हस्पिटलको सम्पर्क व्यक्तिलाई चाहिँ सम्पर्क गर्नु पर्यो भनेदेखि हाम्रो गण्डकी प्रदेशको hd.gandaki.gov.np भन्ने वेब पेजमा यदि क्लिक गर्नुभयो भने यहाँले हस्पिटलको फोकल पोइन्टहरूको हाम्रा हस्पिटलहरूमा कुन कुन हस्पिटलमा चाहिँ कति बेड छ, आइसियु कहाँ उपलब्ध छ, अथवा सम्पर्क व्यक्ति को हुनुहुन्छ र उहाँको फोन नम्बर के हो भन्ने कुरो पत्ता लाग्छ, त्यसमा सम्पर्क पनि गर्न सक्नुहुन्छ। नभए सहिलोको लागि चाहिँ 1092 चाहिँ तपाईँहरूले हाम्रो हेलो डक्टरको डक्टरहरूलाई फोन गर्न सक्नुहुन्छ, अथवा मनोसामाजिक परामर्श चिन्ता लाग्ने मन ढुकढुकी हुने त्यस्तो छ भनेदेखि हाम्रो त्यही नम्बरमा 1092 चाहिँ फोन गर्नुभयो भने हाम्रो मनोसामाजिक परामर्श दिने परामर्शदाताहरूले तपाईँहरूलाई सहजीकरण गर्नुहुन्छ। घरमा चाहिँ हामी सुरक्षित हुनुपर्छ, घरमै बसियो भनेदेखि अनावश्यक रूपमा चाहिँ हामी बजार जाने, भिडभाड गर्ने, हस्पिटलमा जाने र अनावश्यक यात्रालाई रोकियो भनेदेखि हामी धेरै हदसम्म चाहिँ हामीले संक्रमणबाट चाहिँ मुक्ति पाउँछौँ, सुरक्षित हुन सक्छौँ। र मास्क लगाउनु पर्छ, तपाईँले 1-2-3 मास्क लगाउनै पर्छ, मास्क लगाउनुहोस्, दूरी कायम गर्नुहोस् र पटक पटक साबुन पानीले हात धुनुहोस्। यो भयो भने धेरै हदसम्म हामी सुरक्षित हुन सक्छौँ। यदि यस्तो व्यवहार गर्न सकिएन भनेदेखि अरू हाम्रो परिवारलाई पनि असुरक्षित बनाएको हुन्छौँ।
डाक्टर साहब, अन्त्यमा यो खोपको अवस्था के कस्तो छ, हालसम्म कति चरणमा नागरिकले खोप प्राप्त गरिसके?
हजुर, अहिले खोपको अवस्था हेर्ने हो भनेदेखि हामीले पहिलो र दोस्रो चरणको खोप लगाइसक्यौँ गण्डकी प्रदेशले। यो नेपालभरिको चाहिँ यो प्रतिशत हेर्ने हो भनेदेखि 67% चाहिँ हामीले हासिल गरेको छौँ भनेदेखि गण्डकी प्रदेशलाई मात्रै हेर्ने हो भने हामीले 78% चाहिँ हाम्रो उपलब्धि भएको छ र गण्डकी प्रदेशलाई अरू प्रदेशको तुलनामा धेरै माथि हामीले चाहिँ उपलब्धि हासिल गरेको छौँ। र यो अवस्थामा चाहिँ पहिलो चरणहरूमा विभिन्न चरणहरूमा र यो दोस्रो डोज लगाउने क्रममा पनि सिरियस कुनै अवाञ्छित घटनाहरू घटेको छैन। यो मानिसहरूमा ढुक्कपना एकदम विकास भएको छ र चाहिँ जनताहरूको र हाम्रा खोप लगाउनु पर्ने चाहिँ टार्गेटेड पपुलेसनलाई पर्याप्त मात्रामा चाहिँ सूचना दिन सकेको छौँ र उहाँहरूको चाहिँ सहभागिता उल्लेख्य छ, एकदमै राम्रोसँग चाहिँ सम्पन्न गरेको छ।
डाक्टर साहब, पहिलो चरणमा जस्तो किसिमको कार्यकुशलता यहाँ अनि यहाँको टिमले प्रदर्शन गर्यो, यो दोस्रो चरणमा पनि अझै दोब्बर तेब्बर भएर जाओस् र हामी सबै सकुशल रहन सकौँ। धेरै धेरै धन्यवाद छ यहाँलाई।
हस्, धन्यवाद। अन्नपूर्ण रेडियो अन्नपूर्ण यस्तो महत्त्वपूर्ण अवस्थामा, यस्तो जटिल अवस्थामा तपाईँहरूको आवाज, तपाईँको यो महत्त्वपूर्ण मेसेजिङ लिएर तपाईँहरू घर घरमा व्यक्ति व्यक्तिमा पुग्नु भएको छ। तपाईँ यो हामीलाई सङ्कटको बेला तपाईँको यो साथ सहयोग अत्यन्तै सहायक बनेको छ, अत्यन्तै महत्त्वपूर्ण बनेको छ। र तपाईँहरू जस्तो मिडिया कर्मीहरूको चाहिँ साथ, जसले तपाईँहरू जोखिमको बेलामा लकडाउनको बेलामा पनि चौबाटोमा चाहिँ तपाईँहरू चाहिँ जोखिम मलेर चाहिँ हिँड्नुभयो, तपाईँहरूको यो जुन साथ सहयोग र सदिच्छा छ त्यसको लागि चाहिँ म हार्दिक आभार व्यक्त गर्न चाहन्छु।
नमस्ते।
नमस्ते।
उहाँ हुनुहुन्थ्यो गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोद बिन्दु शर्माज्यू।
डाक्टर साहब नमस्ते।
नमस्ते हजुर, नमस्ते,
यहाँलाई कार्यक्रममा स्वागत छ।
धन्यवाद छ हजुर।
कोरोनाकै सन्दर्भमा कुराकानी जोडु, मन्त्रालयले अहिले कस्तो खालको कदम लिएको छ डाक्टर साहब?
कास्की जिल्लामा र बाग्लो जिल्लामा विशेष गरिकन अहिले अब अलिक पछि यो अहिले रिपोर्ट आयो अनुसारमा नवलपरासी जिल्लामा पनि यो कोरोनाको सेकेन्ड लहरको वेब चाहिँ केसहरू बढ्दै गएको छ। त्योभन्दा अगाडि पनि पोखराको इन्जिनियरिङ कलेजमा केही विद्यार्थीहरू इन्डिया फर्केपछि त्यहाँ भयो, त्यहाँ स्टिकले हामी आइसोलेसनमा राखिसकेपछि त्यहाँबाट हामी कम गर्न सम्भव धेरै चाहिँ अब भर्ना हुनबाट बिरामी सिक्स्थ हुनबाट हामी बचायौँ। त्यसको साथसाथै विभिन्न स्कुलहरूमा पनि यो केसहरू बढी भेटिएको हुनाले चाहिँ हामीले चाहिँ ट्याप्सन यान ट्याप्सनका साथीहरूलाई बोलाएर स्कुलहरू अलिकति मोनिटर गर्नु पर्यो, केही विद्यालयहरूमा चाहिँ बन्द गर्ने स्थिति हुनसक्छ भनेर चाहिँ हामीले उहाँलाई जानकारी दियौँ। त्यसपछि आएर उहाँले पनि बिस्तारै बिस्तारै त्यो स्कुलहरूलाई फोकसलाई पनि शिक्षकहरूले पनि ध्यान दिनुभयो र विद्यार्थीहरूलाई चाहिँ पठन पाठनमा अलिकति स्ट्रिक्टली मास्क नलाएका विद्यार्थीहरूलाई मास्क लगाउने स्वास्थ्यको मापदण्ड अप्नाउने विधिहरू गर्नुभयो। त्यहाँ बागलुङको पनि यो 14 नम्बर वार्डमा अलिकति इन्डियाबाट आएका व्यक्तिहरूले स्कुलका विद्यार्थीलाई सारेर त्यहाँ त करिब करिब 84 चाहिँ स्याम्पल लिँदाखेरि करिब 42 चाहिँ पोजिटिभ देखिया हुँदाले बागलुङको सिडिओ साहबसँग कन्ट्याक्ट गरेर हामीले त्यहाँ त्यो 12-13-14 किन त्यो वडा त्यो अलिकति कनेक्सन छ आउने जाने हुन्छ विद्यार्थी आउ जाँदै हुन्छ त्यसलाई पनि अहिले चाहिँ 10 दिनको लागि लकडाउन गरेर गएछौँ र त्यसपछि यो पोखरामा अलिक केसहरू बढ्दै जाने र अस्पतालहरूमा पनि सेवा पहिला जस्तै बिरामीहरू यो अस्पताल लाने ऊ अस्पताल लाने यताउति गर्दा गर्दै बाटोमा मृत्युको घटना नहोस् भन्नको लागि 50 बेड भन्दा माथिका करिब हामीले त्यहाँ 12 अस्पताललाई हामी माननीय मन्त्रीज्यू अनि हाम्रो सामाजिक विकास मन्त्रालयका सचिवज्यूको सहित बसेर अस्पताल व्यवस्थापन सहजीकरण समिति जस्तो हामीले गठन गरे जसको चाहिँ हाम्रो चाहिँ सहयोग हाम्रो चाहिँ स्वास्थ्य निर्देशक हुनुहुन्छ त्यसको स्वास्थ्य सदस्य सचिव म अस्पताल विकास समितिको म डाक्टर रामबहादुर केसी छु र अस्पतालका डाइरेक्टरहरूलाई चाहिँ जिम्मेवारी बनाउने तरिकाले हामीले चाहिँ त्यहाँका डाइरेक्टरहरूलाई सदस्य रहने गरेर करिब हामीले 12-13 सदस्यीय एउटा चाहिँ अस्पताल व्यवस्थापन कोभिड रिस्पोन्स सहजीकरण अस्पताल व्यवस्थापन समिति गठन गर्यौँ। प्रत्येक अस्पतालमा मेडिकल सुपरिन्टेन्डेन्टको चाहिँ अब त संयोजक तत्वमा त्यहाँमा बस्ने फिजिसियन रहने गरी इन्डोर इन्चार्ज रहने गरी र त्यहाँको फोकल पर्सन रहने गरेर समिति गठन गरिदिनु जो त्यो समितिले हामीलाई 5 बजेभित्र स्वास्थ्य चाहिँ पिएसयुओसी भन्ने हामी कहाँ छ सङ्कट व्यवस्थापन केन्द्र भन्ने छ त्यहाँ चाहिँ तपाईँ रिपोर्टिङ गर्ने बेडको अवस्था के छ खाली बेडहरू छन् कि छैनन् त्यहाँ बिरामी कति भर्ना गएका छन् त्यसको अवस्था जाहेर गर्ने भनेर हामीले त्यो निर्देशन दिइसक्यौँ र हामीले आफ्ना जिल्लाहरूमा पनि हामीले के गरेका छौँ भने सबै घरहरू जहाँ सक्रिय छन् होम आइसोलेसन भयो पहिला हामीले संस्थागत आइसोलेसनमा राखेर हामीले गर्थ्यौँ अब सबै राज्यले पनि अब सकिने भएन हाम्रा संक्रमितहरूलाई पनि घरमै बसेर न्यारो वातावरणमै बस्दाखेरि पनि उहाँलाई सुविधा हुने भावनाले चाहिँ अनि राज्यले नै तपाईँको चाहिँ घरमै आइसोलेसन गरे घरमै आइसोलेसन गरेका चाहिँ हाम्रा चाहिँ संक्रमितहरूलाई पनि स्वास्थ्य निरीक्षणलाईमा एउटा काउन्सिलिङ एउटा सेन्टर खोलेर मनोविज्ञानकर्ताहरू बसेर चिकित्सक बसेर उहाँका समस्याहरू छन् कि छैन किन भनिदिनुहुन्छ भने घरमा बस्ने भयो सिक्स्थ भएर मात्रै आउने भए त्यसले गर्दाखेरि तपाईँलाई चाहिँ ज्वरो आयो भने सास फेर्न गाह्रो भयो भने तपाईँ तत्कालमा अस्पतालमा आइदिनु अनुरोध गर्नको लागि पनि हामी त्यो गरेपछि मेघली जिल्लामा अब 3 भेन्टिलेटर सहितको 5 बेडको आइसियु छ धौलागिरीमा पनि तपाईँको चाहिँ 2 भेन्टिलेटर सहितको 3 बेडको आइसियु छ पर्वतमा त 3 भेन्टिलेटर सहितको अब 5 बेडको आइसियु छ हाम्रो यो मध्यबिन्दुको अस्पतालमा छ माथि शिशुमा छ लम्जुङमा भइसकेको छ होइन गोर्खामा छ होइन हजुर जहाँ जहाँ आइसोलेसन भयो त्यहाँका चिकित्सकलाई हामीले के निर्देशन दिएको छौँ भने अब हामीले चाहिँ अब पहिला यस्तो आइसोलेसनमा राखेर चाहिँ भातहरू खुवाएर त्यहाँपछि राख्ने स्थिति छैन अब बिरामीहरू सिक्स त अलिकति सास फेर्न गाह्रो भयो ज्वरो आएपछि अस्पताल आउँछन् त्यसले तपाईँले चाहिँ सतर्क भएर कोभिड रिस्पोन्स टिम गठन गरेर तपाईँहरूले व्यवस्थापन गर्नुहोस् भनेर हामीले चाहिँ निर्देशन दिएका छौँ र डाक्टर साहबलाई हामी तयार छौँ। अहिले भर्खरै मलाई यो सूचना आए अनुसारमा बागलुङमा एउटा चाहिँ अलि व्यक्ति सिरियस हुनुभयो सिरियस भएको नाताले चाहिँ अब हामीले यहाँ क्यापेसिटी नपुग्ने भावनाले चाहिँ उहाँले आफै म काठमाडौँ जान्छु भयो भनेर चाहिँ उपचारको लागि हामीले चाहिँ काठमाडौँ पठाएको छ अवस्था छ स्थानीय तहसँग अनि त्यसपछि आएर प्रदेशसँग हामी छँदैछौँ त्यसपछि केन्द्रीय तहसँग हाम्रो समन्वय सहकारी छँदैछ त्यसै गरी हजुर जस्तो पत्रकार साथीहरूसँग पनि हामीले नियमित रूपमा भेटेर औपचारिक अवश्य रूपमा अलि यो चाहिँ सन्देशहरू अलिक फैलाइदिनु पर्यो र हजुरहरू जस्तो सञ्चारकर्मी साथीहरूले पनि यो बिचबिचमा अनि सुरक्षाका चाहिँ यो तपाईँ मास्क लगाउने अनि डिस्टेन्स मेन्टेन गरी 2 मिटरको अनि हात धुनेर चाहिँ सेनिटाइजर छ भने प्रयोग गर्ने कुराहरूलाई र भिडभाडमा धेरै नजाऊ सकभर काम गरेपछि मात्रै बजार निस्कौँ होइन भने घरमै बसेर चाहिँ आफ्नो क्रियाकलाप गरौँ भनेर हामी चाहिँ स्ट्रिक्ट निर्देशनहरू गरेका छौँ। जहाँ जहाँ अक्सिजन दिनुपर्ने छ त्यहाँ जनशक्ति व्यवस्थापन गर्ने कुराहरूमा पनि हामीहरू चाहिँ अगाडि बढेको कुराहरू हजुरलाई म जानकारी दिन्छ। आजले दाजुभाइ दिदीबहिनीलाई म ढोग्नै गर्छु तपाईँको जीवन यो जीवनमा फेरि एकपटक आउने हो पटक पटक हाम्रो जीवन आउन सक्दैन त्यसैले आफ्नो जीवन आफै बचाउने कामहरू गर्नुहोस् र तपाईँलाई कुनै पनि समस्या भयो सास फेर्न गाह्रो भयो निश्चित रूपमा हामीले पिसिआरको व्यवस्थापन हामी गरेका छौँ। यदि पिसिआर पोजिटिभ छ तपाईँलाई सिम्पटम छैन घरमा आरामसाथ बसिदिनुहोस् अनि झोलिलो पदार्थहरू खाइदिनुहोस् अनि त्यसपछि घरकै राम्रो वातावरणमा बसिदिनुहोस् आइसोलेसनमा बसिदिनुहोस् आफूले प्रयोग गरेको साबुन अरूलाई सेयर नगर्नुहोस् र तपाईँले आफू त बन्नुभयो सङ्क्रमित हुनुभयो आफ्नो परिवारलाई चाहिँ सार्नबाट तपाईँ बचाइदिनु सुन्ने भाइहरूले भनिरहेको छौँ। र म यो तपाईँको चाहिँ यो पपुलर सबैलाई सुन्ने मिडिया मार्फत यो अन्नपूर्ण मार्फत के भन्न चाहन्छु भने अहिले पुनः म तपाईँलाई नमन गर्छु, तपाईँलाई तपाईँलाई पाउमै तपाईँ सिर नभई ढोग जस्तै गरेर भन्न चाहन्छु कि तपाईँको जीवन फेरि प्राप्त हुन्न, तपाईँको बाल बालिका तपाईँ घरमा बुढाबुढी हुनुहुन्छ भने तपाईँ हुनुहुन्छ भने पनि प्लिज प्लिज तपाईँ मास्क लगाइदिनुहोस्, अब कतै जानुपर्छ 2 मिनटको डिस्टेन्समा बसिदिनुहोस् र हात धुने कामहरूलाई हामी गरिदिनुहोस् र अनावश्यक रूपमा घरमा गएर मान्छेलाई भेटभाट गर्ने काम मिटिङहरू गर्ने काममा तपाईँ नगर्नुहोस् भनेर चाहिँ हामीले आग्रह गर्न चाहन्छु।
हस् डाक्टर साहब, यहाँलाई यो कुराकानीको लागि धेरै धेरै धन्यवाद।
हजुर धन्यवाद।
नमस्ते।
नमस्ते
छिडी साहब। नमस्ते।
नमस्ते,
यहाँलाई कार्यक्रममा स्वागत छ।
धन्यवाद।
कास्की जिल्लामा दोस्रो चरणमा जिल्ला कोविड संकट व्यवस्थापन केन्द्र डिसिसिएमसीको तर्फबाट के कस्ता पहल भइरहेका छन्?
पहिलो कुरो त डिसिसिएमसीले नेपाल सरकारले जुन आदेश जारी गरेका छ त्यही अनुसार कास्की जिल्लामा पनि हामीले आदेश जारी गरेका छौँ। ठुला भेला जमघट नगर्ने, स्वास्थ्य मापदण्ड पालना गर्ने लगायतका होटल रेस्टुरेन्टहरू 8 बिहान 8 बजी बेलुका 8 बजेसम्म खुल्ला हुने, पार्टी प्यालेसहरूमा पनि नगर्ने, सामान्य विवाह र व्रत बन्धका क्रियाकलाप मात्रै 25 जना सीमाभित्र रहेर सिडिओको स्वीकृति लिएर गर्ने लगायतका ठुला किसिमका जमघटहरू नगर्ने, स्वास्थ्य मापदण्ड पालना गर्ने, मास्क लगाएर मात्रै हिँड्ने, अनावश्यक काममा बाहिर निस्किने लगायतका आदेश जारी गर्यौँ होइन। त्यसको प्रभावकारी कार्यान्वयनको लागि सचेतना फैलाउने होइन, अब स्थानीय तह जिल्ला प्रशासन कार्यालय अब सबै तहबाट सचेतना फैलाउने काम पनि गरेका छौँ। विगतमा सञ्चालन भएको आइसोलेसन सेन्टर क्वारेन्टिनहरूलाई पुनः रिभाइभ गर्नलाई चालु हालतमा राख्नलाई स्थानीय तहमा लेखेर पठाएको छौँ अनि अस्पतालहरूलाई पनि हामीले अपडेट गराएको छौँ, माइकिङ पनि गरिरहेका छौँ, सचेतना फैलाइरहेका छौँ।
यसमा नागरिकको भूमिका र नागरिकको कर्तव्य पनि आउँछ, के भन्नुहुन्छ श्रेणी साहब?
नागरिकको पनि निश्चित रूपमा कर्तव्य आउँछ। सरकारले हामी नागरिकै लागि, जनताकै लागि, हाम्रै लागि र हाम्रो स्वास्थ्य बचाउनका लागि जुन आदेश जारी गरेको छ, म सबै आम नागरिकहरूमा, कास्कीवासी, पोखरावासी आम नागरिकहरूमा के अनुरोध गर्न चाहन्छु, यसको पालना गरिदिउँ, कृपया स्वास्थ्य मापदण्ड पालना गरिदिउँ, बाहिर निस्किँदा मास्क प्रयोग गरिदिउँ, अनावश्यक काममा ननिस्किदिउँ, यस्ता किसिमका भेला जमघटहरू पार्टीहरू नगरिदिउँ। यो उत्सव गर्ने बेला होइन, हामी ठुलो महामारीलाई शेष गरिरहेका छौँ, अब गइसक्यो भनेको महामारी पुनः आउला जस्तो भइरहेछ। विवाह गरौँ, वर्तमान गरौँ, तर कृतिभोज पार्टी गरेर ठुल्ठुला उत्सवहरू बाजागाजा गराउने, नाचगान गर्ने यस्ता क्रियाकलापहरू चाहिँ नगरिदिनु हुनु म सबैमा हार्दिक अनुरोध गर्दछु।
भनेपछि अनुगमन पनि भइरहेको छ,
हामी सँगसँगै अनुगमन पनि बढाएको छौँ, थप अनुगमन त्यही अनुरोध गर्न छ।
सुडी साहब, धेरै धेरै धन्यवाद छ।
हस्, धन्यवाद।
कार्यक्रममा यति बेला हामीसँग कोरोना भाइरस सम्बन्धी स्वास्थ्य कार्यालय बागलुङका फोकल पर्सन देवप्रसाद घिमिरेजी हुनुहुन्छ, उहाँसँग कुराकानी गरौँ। घिमिरे सर, नमस्ते।
नमस्ते,
यहाँलाई कार्यक्रममा स्वागत छ।
हस्, धन्यवाद। सबै श्रोताहरूलाई पनि मेरो तर्फबाट नमस्कार।
अब यो बेला फेरि सरहरूका र जिल्लाका सचेतनाका कुराकानी सुनाउनु पर्यो मानवाधिकार शिक्षा रेडियो कार्यक्रमबाट। बागलुङ जिल्लामा पछिल्लो COVID-19 नयाँ भेरिएन्ट संक्रमणको अवस्था के कस्तो छ सर?
बागलुङमा पनि यो अब हामीले भेरिएन्ट नै भनेर पत्ता नलागेको पछिल्लो अवस्थामा यो कोरोनाको महामारीको रूपमा फैलिएको छ। हिजो मात्रै पनि हामीसँग 19 जना पोजिटिभ आउनुभयो, अहिलेसम्म 84 जना चाहिँ एक्टिभ केस हुनुहुन्छ भने 2 जना धौलागिरी अस्पतालमा उपचार गराइराख्नु भएको छ र हिजो मात्रै 1 जनालाई चाहिँ हेली मार्फत उहाँलाई काठमाडौँ लगिएको छ थप उपचारको लागि। जस्तै बागलुङ नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका विद्यालयहरूलाई 1 हप्ताको लागि बन्द गर्ने भनेर कार्यक्रमहरू पनि चलाइराखेको छ। अस्ति मात्रै एउटा जुन एउटा 12/14 एउटै क्षेत्रभित्र विद्यार्थी प्लस सबै अभिभावकहरू अनि त्यसमा चाहिँ त्यो भारतबाट आएका पनि गरेर एउटै क्षेत्रमा चाहिँ 47 जना पोजिटिभ देखिनु भयो। त्यसले गर्दा हामीले सचेतनाका कुराहरू, कन्ट्याक्ट ट्रेसिङका कुराहरू चाहिँ गरिराखेका छौँ। तर अब यो होम आइसोलेसन, होम क्वारेन्टाइनले अलिकति के हुने रहेछ भने घरमै बसिसकेपछि अलि अप्ठ्यारो चाहिँ अवस्था चाहिँ सिर्जना भएको छ। पहिला जसरी हामीले विभिन्न क्षेत्रमा आइसोलेसन सेन्टरहरू, क्वारेन्टाइनहरू बनाएका थियौँ, त्यो सुरक्षित लाग्यो थियो, घरमा भइसकेपछि यताउता हुने रहेछ जस्तो लाग्छ। त्यसैले यसलाई चाहिँ अब सरकारले पनि व्यवस्थित तरिकाले सञ्चालन गर्नुपर्ने देखिन्छ।
स्वास्थ्य कार्यालय बागलुङले पछिल्लो समयमा कस्ता सुरक्षा नीतिलाई अवलम्बन गरेको अवस्था छ?
अहिले हामीले सुरक्षाको हिसाबले सबै कन्ट्याक्ट ट्रेसिङ भनेको जसको बिरामी पोजिटिभ देखिन्छ उहाँको घर परिवारमा यदि सिम्टमहरू देखियो भने त्यसको कन्ट्याक्ट ट्रेसिङको लागि सम्बन्धित स्थानीय निकायसँग पहल गरेका छौँ र हामीले पनि सचेतनाको कुराहरू हजुरहरू जस्तै यस्तै सञ्चार माध्यम तथा हामीले पत्र पत्रिका र सामाजिक सञ्जालहरूमा पनि यसलाई चाहिँ सबैजनाले पालना गर्नुपर्छ। रेडियो मार्फत म सबैलाई विनम्र अनुरोध गर्न चाहन्छु।
हस् घिमिरे सर, धेरै धेरै धन्यवाद छ।
हस् नमस्कार सबैजना।
नमस्ते। उहाँ हुनुहुन्थ्यो स्वास्थ्य कार्यालय बागलुङका फोकल पर्सन देवप्रसाद घिमिरेज्यू हामीसँग कुराकानी गर्दै। यति बेला हामीसँग कार्यक्रमका लागि एनसेफ कास्की जिल्ला प्रतिनिधि सुसन घिमिरेज्यू हुनुहुन्छ, उहाँको अनुभव साटफेर गरौँ। सुसनजी नमस्ते।
नमस्कार।
यहाँलाई कार्यक्रममा स्वागत छ।
धन्यवाद।
कोभिडको यो समयमा हामी छौँ, कोभिड-19 को असर नियन्त्रणका लागि सरकारले काम गरिरहेको छ, यी कामहरूलाई यहाँहरूले हेरिरहनु भएको छ, के कस्तो लागिरहेको छ?
बिस्तारै कोभिडको जुन त्रास कम हुँदै गइरहेको बेलामा अहिले फेरि दोस्रो चरणको यो जुन लहर देखिएको छ, यसले फेरि एक खालको चाहिँ त्रास देखिन्छ। जहाँसम्म सरकारको कुरा छ, जुन तरिकाबाट पहिलो चरणको कोभिडको जुन लहर देखियो त्यति बेलाको जुन स्थानीय तह, खास गरी स्थानीय तहले जुन तरिकाले व्यवस्थापन गरेका थिए, त्यो व्यवस्थापन बिस्तारै कम हुँदै जाँदाखेरि चाहिँ त्यसलाई कम गर्दै लगियो र अहिले फेरि त्यही व्यवस्थापनमा फर्किएर कोभिडलाई नियन्त्रण गर्नुपर्ने अथवा यसलाई चाहिँ फैलन नदिनका लागि चाहिँ आवश्यक कामहरू कदमहरू चाल्नुपर्ने अवस्था देखिएको छ। पछिल्लो समय सरकारले एक खालको चाहिँ खास गरी गण्डकी प्रदेश र कास्की जिल्लाकै कुरा गर्नुपर्दाखेरि चाहिँ सूचना चाहिँ जारी गरेका छ, ती पूर्वाधारहरू सूचित अवस्था देख्छन्। गभर्मेन्टको हिसाबमा चाहिँ केही हदसम्म चाहिँ सकारात्मक देख्न सकिन्छ यसको नियन्त्रण व्यवस्थापनको कुरामा। सामाजिक संस्थासँगै एउटा नागरिक आफै पनि सचेत रहनु पर्ने हो। अर्को कुरा, सामाजिक संस्थाहरूले जसमा हामीले यसभन्दा अगाडि पनि जहाँनिर चाहिँ सरकारको कमजोरी अथवा व्यवस्थापनको कमजोरी देखिरहेका थियौँ, त्यहाँ हामीले एउटा ब्रिजको काम गरिरहेका थियौँ नागरिकहरूलाई यो यो खालको चाहिँ अवस्था छ र यसमा गभर्मेन्टले यो खालको स्टेप चाल्दाखेरि चाहिँ कोभिडकै हदसम्म नियन्त्रणको लागि प्रयास अथवा त्यसलाई व्यवस्थापनको लागि चाहिँ राम्रो हुन्छ अथवा सकारात्मक हुन्छ भन्ने खालको जुन नागरिक र गभर्मेन्ट बिचको चाहिँ जुन एउटा ब्रिजको काम अथवा पुलको काम गरेर हामीले सल्लाह सुझाव दिने र नागरिक स्तरमा पनि यसबारे चाहिँ यो यो आफ्नो चाहिँ आचरणदेखि लिएर कोभिडलाई चाहिँ नियन्त्रणमा राख्नको लागि अथवा चाहिँ त्योबाट बच्नको लागि नागरिकहरूले के गर्नुपर्दछ, कसरी चाहिँ आफू बस्न सकिन्छ भन्ने बारेमा र सरकारले गरेका व्यवस्थापनलाई चाहिँ सदुपयोग गर्ने सन्दर्भमा पनि सबै संस्थाहरूले चाहिँ समन्वयकारी र सचेतना भूमिका अथवा कार्यक्रमहरू चाहिँ लहर छ त्यसलाई चाहिँ कम गर्न अथवा त्यसलाई व्यवस्थापन
हस् सुसनजी, यो कुराकानीको लागि यहाँलाई धन्यवाद छ। मानव अधिकार शिक्षा रेडियो कार्यक्रमका बारेमा आफ्ना राय, सल्लाह, सुझाव र प्रतिक्रिया पठाएर सहयोग गर्नुहुन अनुरोध छ। हामीलाई पत्राचार गर्ने ठेगाना हो मानव अधिकार शिक्षा रेडियो कार्यक्रम, अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक, गण्डकी प्रदेश कार्यालय, पोखरा। हामीलाई इमेलमा pokhara@insec.org.np पत्र पठाउन र facebook.com/insecradio कमेन्ट लेख्न सक्नुहुन्छ। मानव अधिकार शिक्षा रेडियो कार्यक्रमको आजको निर्धारित समय पूरा भएको छ। कार्यक्रमबाट म अर्जुविष्ट सल्लेनसँगै इन्सेक टिमलाई बिदा दिनुहोस्। नमस्कार।